Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. सुर्खेत आँखा अस्पतालले औपचारिक रूपमा सेवा सुरु गर्यो। आँखा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको दावी।
प्रधानमन्त्री दाहालद्वारा पदबाट राजीनामा, सफलतापूर्वक चुनाव हुँदा देशले नै जितेको भनाई।
भारतको उत्तरखण्डमा भक्तजन चढेको बस दुर्घटना हुँदा 21 जनाको मृत्यु, 7 जना घाइते।
र एबीसी क्लब वीरेन्द्रनगरमा जारी एन्फा लिग फुटबलको फाइनलमा पुग्यो। दोस्रो सेमी फाइनलमा आज सिद्धपाइला र वीरेन्द्रनगर भिड्ने। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट पार्वती र मधुबनको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। प्रदेश नम्बर 6 को केन्द्रमा रहेको सुर्खेत आँखा अस्पतालले हिजोदेखि औपचारिक रूपमा सेवा सञ्चालन गरेको छ। नेपाल रेडक्रस सोसाइटी सुर्खेतले स्विस रेडक्रसको सहयोगमा 3,80,34,000 लागतमा अस्पताल निर्माण भएको हो। भवन निर्माण हुनासाथ सेवा सुरु भए पनि औपचारिक उद्घाटन भएको थिएन। नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले सुर्खेतका साथै जाँजरकोट, दैलेख, सल्यान, रुकुम सहित कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्फा र कालीकोटका आँखाका बिरामीहरूले सुर्खेत आँखा अस्पतालबाट शल्यक्रियासहितको सेवा पाउने बताउनुभयो। उहाँले अब आँखा उपचारका लागि नेपालगञ्ज, काठमाडौँ तथा भारत जानुपर्ने बाध्यता अन्त्य भएको दावी गर्नुभयो। अस्पताल सुरु भएदेखि अहिलेसम्म 2,00,000 बढीको आँखा उपचार गरिसकिएको भन्दै अस्पतालमा दैनिक 150 भन्दा धेरै आँखाका, 20 जनासम्म कानका बिरामीहरू उपचारका लागि आउने गरेको बताइएको छ। आँखाका जटिल बिरामीलाई सुर्खेतमै उपचार गरिए पनि कानका जटिल बिरामीहरूलाई भने नेपालगञ्ज पठाउने गरिएको उहाँको भनाइ छ। आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सभापति सञ्जीव थापाले सुर्खेतको आँखा अस्पतालले 6 नम्बर प्रदेशको सबै जिल्लाका आँखाका बिरामीहरूलाई प्रत्यक्ष लाभ दिने बताउनुभयो। आँखा अस्पताल सञ्चालन समितिका संयोजक लीलाराम सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देव कुमार सुवेदी, उपप्रमुख मोहनमाया भण्डारी ढकाल लगायत रेडक्रसका केन्द्रीय पदाधिकारीहरू को सहभागिता रहेको थियो।
पश्चिम नेपालको व्यापारिक तथा आर्थिक केन्द्रको रूपमा रहेको बाँकेमा भारतीय पर्यटक लगायत अरू विदेशी तथा स्वदेशी पर्यटकहरू समेत चाप बढ्न थालेपछि होटलहरूमा 1 अर्ब बढी लगानी थप गरिएको छ। जिल्लाको नेपालगञ्ज र कोहलपुरमा सञ्चालन रहेका आधा दर्जन बढी ठूला होटलले लगानी थप गरेका हुन्। पछिल्लो समय होटल व्यवसायमा राम्रो हुँदै गएपछि ग्राहक आकर्षित गर्ने उद्देश्यले ती होटलले लगानी दोब्बर गर्दै होटललाई झन सुविधा सम्पन्न बनाएका हुन्। होटल सिद्धार्थ भ्यूले करिब 50 करोड किचन हट होटलले 15 करोड, होटल वाटिकाले 10 करोड र होटल स्नेहले 15 करोड लगानी थप गरेको जनाएका छन्। यी बाहेक जिल्लाका अरू केही ठूला होटलले पनि 10 करोड रुपियाँ थपेर आफ्नो होटलमा स्तर उन्नति गरेका हुन्। स्थापनाको 5 वर्षमै 3 तारेको मान्यता पाएर सञ्चालनमा रहेको होटल सिद्धार्थ भ्यूले ग्राहक आकर्षित गर्न 50 करोड लगानी बढाएर थप सेवा विस्तार गर्न लागेको बताएको छ।
रोल्पामा अल्लो उद्योगबाट उत्पादित वस्तु अमेरिका र अस्ट्रेलियाको बजारसम्म पुग्ने गरेको छ। नवदुर्गा अल्लो धागो तथा कपडा उद्योगका अध्यक्ष लक्ष्मी डागीले अल्लोबाट उत्पादन गरेको जुत्ता, कोट तथा पर्स अमेरिका र अस्ट्रेलिया पुग्ने गरेको बताउनुभयो। उद्योगबाट झोला, सल, पटुका लगायत स्थानीय बजारमा खपत हुने सामग्रीका साथै जुत्ता, पर्स तथा कोट जस्ता बाह्य बजारमा खपत हुने सामग्री उत्पादन हुने गरेको उहाँको भनाइ छ। काँचो कपडादेखि वस्तु निर्माणसम्म गर्ने उद्योगले वार्षिक 4,00,000 भन्दा बढी आमदानी गर्ने गरेको उहाँको दावी रहेको छ। अन्तर्राष्ट्रिय बजारमा समन्वय गर्ने काम राष्ट्रिय लघु उद्यमी महासंघले गरिरहेको तथा विभिन्न निकायसँग समन्वय गरी देशका विभिन्न भागमा बजार खोज्ने गरेको उहाँले बताउनुभयो। जिल्लाबाट उत्पादित वस्तु बिक्री वितरण गर्ने भन्दै सदरमुकाम लिवाङमा कोसेली घर समेत सञ्चालनमा आएका छन्। जिल्लामा उत्पादन हुने सिमी, भाङ्गो, टिमुर, भटमास, मह, घिउ तथा अल्लो र भाङ्गोबाट उत्पादित विभिन्न काँचो तथा तयारी सामान बिक्री वितरण हुँदै आएको सौगात कोसेली घरकी सञ्चालक पवन ओली गिरीले बताउनुभयो। जिल्लामा सेरम, लिवाङ, धवाड, घरतीगाउँ, जेलवाड लगायत स्थानमा अल्लो उद्योग रहेको र हरेक उद्यमीले कम्तीमा मासिक 14,000 आमदानी गरिरहेको बताइएको छ।
सुर्खेतमा अनलाइन सपिङ सेवा सञ्चालनमा आएको छ। विरुद्धनगरमा पत्रकार सम्मेलन गरेर सोचेको .com ले अनलाइनबाट विभिन्न सामानहरू खरिद बिक्री वितरण गर्न पाइने जनाएको छ। सूचना प्रविधिको विकास र विस्तारसँगै जीवनशैलीमा पनि परिवर्तन हुँदै आएकाले अनलाइनबाटै सपिङ गर्न सकिने सोचेको .com का निर्देशक शैलेन्द्र लोहनीले जानकारी दिनुभयो। ग्राहकले वेबसाइटमा नाम रजिस्टर गरेर आफूलाई आवश्यक पर्ने सामानको अर्डर गर्न सक्ने अनलाइन सपिङले जनाएको छ। ग्राहकको समय र पैसाको दुवै बचाउने उद्देश्यका साथ अनलाइन मार्फत घरमै बसेर सामान किन्न सकिने र किनिसकेको सामान ग्राहकको हातमा पुगेपछि मात्र पैसा तिर्नुपर्ने व्यवस्था गरिएको उहाँको भनाइ छ। इन्टरनेटको माध्यमबाट घरमै बसेर आफूलाई मनपर्ने इलेक्ट्रोनिक सामान र बजारमा भर्खरै चलेका नयाँ नयाँ सामानहरू अनलाइनबाटै सहजै रूपमा खरिद गर्न सकिने व्यवस्था मिलाइएको उहाँले बताउनु भयो। सुर्खेतको ज्वाला कम्प्युटरबाट सामान पाउन सकिने भएकाले अनलाइनबाट खरिद गरेको सामानहरू गुणस्तरीय समेत हुने प्रबन्धक लोहनीको भनाइ छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले सत्ता साझेदार नेपाली काँग्रेससँग सरकार गठन गर्दा भएको सहमति अनुसार राजीनामा दिएको बताउनुभयो।
गठबन्धन सरकारका आफ्ना सीमाहरू हुन्छन्। फरक फरक राजनीतिक दृष्टिकोण बीच सहकार्य स्वाभाविक रूपमा नै केही जटिल र पेचिलो हुने गर्दछ। नेपाली कङ्ग्रेससँग भएको समझदारी अनुसार नै म अगाडि बढ्दैछु। सत्ता छाड्नु पर्दा अहिलेसम्म देखिने गरेको पीडा, आक्रोश र छटपटीको परम्परा तोड्दै अबका दिनमा पनि एउटा राजनीतिज्ञका रूपमा, एउटा सांसदका रूपमा र एउटा नागरिकको रूपमा मुलुक र जनताको उत्थानमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता सहित प्रधानमन्त्री पदबाट राजीनामाको घोषणा गर्दछु।
दाहालले पहिलो चरणको स्थानीय तहको चुनाव सफलतापूर्वक सम्पन्न भएको भन्दै यसबाट कुनै दलको भन्दा पनि देशको जित भएको बताउनु भएको छ। उहाँले संविधान कार्यान्वयनका लागि चुनाव हुनु नै ठूलो विषय भएको बताउनु भएको हो। उहाँले आफू प्रधानमन्त्री बन्ने बेला सामाजिक, आर्थिक, राजनीतिक लगायतका सबै क्षेत्रमा समस्या व्याप्त भएको र जिम्मेवारी 10 महिनाको छोटो अवधिमा यी सबैमा सुधार हल भएको दावी पनि गर्नुभयो।
र कसैको खास प्राथमिकतामा नपरेको फास्ट ट्र्याक अब बन्ने ग्यारेन्टी भएको छ। हुलाकी मार्ग निर्माणले तीव्रता पाएको हो। अब तराई मधेसको आर्थिक र सामाजिक जीवनमा कायापलट हुँदैछ। खानेपानी, सडक र अन्य पूर्वाधारका क्षेत्रमा पनि सरकारका उपलब्धिहरू उल्लेखनीय रहेका छन्। मुलुकका 17 शहरमा एक सहर एक पहिचान कार्यक्रम, रुकुमकोट, लिबाङमा स्मार्ट सहर, निजगढ, पालुङटार, लुम्बिनी, दुल्लु, वालिङ, अमरगढी, पोखरा, धरान, विराटनगर र काठमाडौँ लगायत 13 स्थानमा मेगा सिटीको कार्य प्रारम्भ गरिएको छ। यो सरकारले ऐतिहासिक रूपमा लगानी सम्मेलन सम्पन्न गरेको छ। यस सम्मेलनमा इतिहासमै सबभन्दा धेरै 13,51,00,000,000 अर्थात् झन्डै 14 खरब नेपाली रुपियाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ। 7 प्रदेशमा 1-1 कृषि क्याम्पस स्थापना गर्ने कार्य अघि बढेको छ। अस्पतालमा ओपिडी सेवाको समय बढाइएको छ। सरकारी अस्पतालमा आफ्नै फार्मेसी अनिवार्य गरी डायलिसिस सेवासँगै बाथ, मुटुरोग, मृगौला प्रत्यारोपण निशुल्क गरिएको छ। महिलाहरूको पाठ्यघरको क्यान्सर परीक्षण नसर्ने रोगको परीक्षणलाई स्थानीय तहसम्म विस्तार गरिएको छ। नेपालगञ्ज र जनकपुरमा मुटुरोग र नेपालगञ्जमा क्यान्सर उपचार विस्तार गरिएको छ।
प्रधानमन्त्री दाहालले सम्पूर्ण मन्त्रालयको प्रगति विवरण सुनाउँदै 18-20 घण्टाको लोडसेडिङ हटाएको फास्ट ट्र्याक उद्घाटनको क्रममा रहेको छिमेकी देशहरूसँग सम्बन्ध सुधार गरिएको बताउनुभयो। प्रधानमन्त्री दाहालले राजनीतिक लोकतन्त्र प्राप्त भइसकेको भन्दै अब सामाजिक लोकतन्त्र स्थापनाका लागि सबै दलीय र व्यक्तिगत हट त्यागेर एकजुट हुनुपर्नेमा समेत जोड दिनुभयो।
राजनीतिक लोकतन्त्र स्थापित गर्ने दिशामा त हामी करिब सफल भएका छौँ, तर सामाजिक लोकतन्त्र, समृद्ध र न्यायपूर्ण समाज निर्माणको काम अझै अधुरो छ। म आज सबै देशवासीलाई आह्वान गर्न चाहन्छु, आउनुहोस् हामी सबै एक ठाउँमा उभिएर राजनीतिलाई भावना र उत्तेजना होइन आर्थिक वृद्धिमा केन्द्रित गरौँ। सपनाहरूको क्रान्ति त हामीले धेरै गर्यौँ, अब हामीलाई उपलब्धिहरूको क्रान्ति चाहिएको छ। राजनीतिक प्रतिबद्धता, व्यवस्थापकीय कुशलता र राष्ट्रप्रति इमान्दारीता भयो भने राष्ट्रको समृद्ध र परिवर्तन हामीबाटै र अहिले नै सम्भव छ भन्ने तथ्य लोड सेडिङको समाप्ति र तीव्र आर्थिक वृद्धि दरले प्रमाणित गरि नै सकेको छ।
प्रधानमन्त्री दाहालले संसदमा सम्बोधन गरेरै राजीनामा दिने तयारी गरे पनि संसद बैठक बस्न नसक्दा सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। प्रमुख दलबीच कुरा नमिल्दा व्यवस्थापिका संसदको बैठक दोस्रो दिन पनि सूचना टाँसेर स्थगित भएको छ। संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारीका साथ प्रधानमन्त्री दाहाल संसद पुग्नु भएको थियो, तर तीन दलबीच सदन सुचारू गर्ने बारे सहमति जुट्न सकेन। प्रधानमन्त्री दाहालले तीन दलको बैठक बोलाए पनि एमाले अध्यक्षै ओली सहभागी हुनु भएन। प्रमुख प्रतिपक्षि नेकपा एमाले स्थानीय तहको संख्या थप्ने गरी सरकारी निर्णय विरोध गर्दै निर्णय फिर्ता नभएसम्म संसद निर्णय चल्न नदिने निर्णय गरेको थियो। राष्ट्रपति विद्या देवी भण्डारीले आज सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची समेत रहेको छ।
पहिलो चरणमा चुनाव भएका 283 स्थानीय तहमध्ये 278 तहको मतगणना सकिँदा एमाले सबैभन्दा बढी 121 तह प्रमुखमा जितेको छ। यसैगरी नेपाली काँग्रेसले 104 तथा माओवादी केन्द्रले 46 जित हासिल गरेका छन्। अब काठमाडौँ, चितवनको भरतपुर र पोखरामा महानगर सहित 5 तहको मत परिणाम आउन बाँकी रहेको छ। पछिल्लो मत परिणाम अनुसार हेटौडा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका हरिबहादुर महत विजय हुनुभएको छ। उहाँले 23,124 मत सहित विजय हुनुभयो भने काँग्रेसका आनन्दराम पराजुलीले महतको 615 मत कम पाउनुभयो। उपमेयरमा नेकपा एमालेका मीनालाममा विजय हुनुभएको छ। ललितपुर महानगरपालिकामा नेपाली काँग्रेस विजय भएको छ। मेयरमा काँग्रेसका चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल विजय हुनुभएको हो। महर्जनले एमालेका हरिकृष्ण व्यञ्जनकारलाई 2,326 मत अन्तरले पराजित गर्दै मेयर पदमा निर्वाचित हुनुभएको हो। यस्तै कालीकोटको नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार विजय भएका छन्। अध्यक्षमा एमालेका उम्मेद्वार धीरबहादुर विष्ट 24,060 मत सहित विजय हुनुभएको छ। यस्तै काँग्रेसका अध्यक्षका उम्मेद्वार मीन बहादुर बोगटीले 2,228 मत पाउनु भएको छ। उपाध्यक्षमा माओवादी केन्द्रका मनसुभा बुढा 2,249 मत सहित विजय हुँदा काँग्रेसका सुशीला शाहीले 2,243 मत पाउनु भएको छ। नरहरिनाथको वडा नम्बर 1, 3, 8 र 9 एमाले, 5, 6 र 7 माओवादी केन्द्र, 2 र 4 नम्बर वडामा नेपाली काँग्रेस विजय भएका छन्। यो सँगै प्रदेश नम्बर 6 सबै 79 तहको मत परिणाम सार्वजनिक भएको छ। एमाले सबैभन्दा बढी 27 तह प्रमुखमा जित हात पारेको छ भने नेपाली काँग्रेस र माओवादी केन्द्रले समान 25 तह प्रमुख जित्दा 2 तह प्रमुखमा स्वतन्त्र उम्मेद्वार विजय भएका छन्।
सुर्खेतको सिम्ता गाउँपालिकाका पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन्। एक विशेष समारोहको बीच सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र केसी र उपाध्यक्ष चन्द्रकला शाहीले आफ्नो कार्यकक्षमा पदभार ग्रहण गर्नु भएको हो। गाउँपालिका भित्र वडा र वडा सदस्यहरूलाई शपथ ग्रहण पनि गराइएको छ। गाउँपालिकाका अध्यक्ष केसीले वडा सदस्यहरूलाई सिम्ता र सिम्ताली जनताको नाममा शपथ गराउनु भएको हो। गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरूले भने यसअघि नै शपथ ग्रहण गरिसकेका थिए। कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्ष तथा गाउँपालिकाका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो। पदभार ग्रहण गरेसँगै अध्यक्ष केसीले सिम्ताको विकासका लागि आफ्नो लिखित अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो। उहाँले आफूसँग भएका योजना र जनताको सुझावका आधारमा सिम्ता गाउँपालिकालाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको तयारीबारे सरकारलाई जानकारी गराएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल सहित सत्ता साझेदार दलका नेताहरूलाई भेटेर आयोगको टोलीले जेठ 31 गते हुने प्रदेश नम्बर 1, 2, 5 र 7 हुने स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा गरी निर्वाचन सामग्रीहरू जिल्लामा फुर्याइसकिएको जानकारी गराइएको हो। बैठकमा प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले जेठ 6 गतेदेखि सबै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय खोली काम भइरहेको, निर्वाचन अधिकृतहरूलाई आगामी जेठ 15 गते निर्वाचन अधिकृतको कार्यालय खोल्न आयोगले निर्देशन दिएको बताउनुभयो। आयोगले सम्पूर्ण खालको तयारी अन्तिम अवस्थामा पुर्याइसकेकाले अब चुनावका विषयमा पुनर्विचार नगर्न सरकारलाई आग्रह गरेको छ।
नेकपा एमाले दोस्रो चरणको चुनावमा पनि आफ्नो दललाई पहिलो पार्टी बनाउन सम्पूर्ण शक्ति प्रयोग गर्ने निर्णय गरेको छ। स्थानीय निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको बैठकले पहिलो चरणको निर्वाचनको अनुभवबाट शिक्षा लिँदै दोस्रो चरणको निर्वाचनमा पार्टीका उम्मेद्वारलाई जिताउन सिङ्गो पार्टीलाई परिचालन गर्ने निर्णय गरेको हो। बैठकले पहिलो चरणको स्थानीय तहमा सबै उम्मेद्वारले प्राप्त गरेको मत परिणाम छिटो पार्टीको केन्द्रीय कार्यालयमा पठाउन सबै जिल्ला कमिटीलाई निर्देशन दिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनु भयो।
नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले केही वर्षपछि आफ्नो पार्टी देशकै ठूलो पार्टी बन्ने दावी गर्नुभएको छ। दोस्रो चरणको स्थानीय निर्वाचनलाई लक्षित गरी कैलालीको लम्कीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संयोजक भट्टराईले अहिलेका ठूला पार्टीले सत्ताको लागि जेसुकै गर्न पछि नपर्ने पहिलो चरणको निर्वाचनमा भएको गठबन्धनले स्पष्ट पारेको बताउनुभयो। अहिलेको निर्वाचन आफ्नो पार्टीको अनुकूल नरहेको भए पनि आफूहरू स्थानीय तहको निर्वाचन परिणामबाट निराश नभएको भट्टराईको भनाइ छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराईले देशको आर्थिक समृद्धि बेरोजगारको अन्त्यका लागि अहिले दलको विकल्पको रूपमा नयाँ शक्तिको उदय भएको बताउनु भएको छ।
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम पाएँ। अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। यही जेठ 31 गते हुने स्थानीय तहको निर्वाचन अन्तर्गत बर्दियाको गुलरिया नगरपालिका वडा सदस्यमा नेपाली कङ्ग्रेस बर्दियाले दुईजना पत्रकारलाई उम्मेद्वार छनौट गरेको छ। वडा तथा नगर कार्य समितिबाट वडा सदस्यमा सिफारिस भइआएका नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष विनय राज भण्डारी र नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष युवराज श्रेष्ठलाई क्षेत्रीय कार्य समितिले पनि उम्मेद्वार बनाउने निर्णय गरेको हो। नेपाली कङ्ग्रेसले भण्डारीलाई गुलरिया नगरपालिका 7 वडाको सदस्य र श्रेष्ठलाई वडा नम्बर 5 वडा सदस्य उम्मेद्वार बनाउने निर्णय गरेको छ।
भेरी खबरमा अब लाग्यो एउटा विदेशको खबरतिर। भारतको उत्तराखण्डमा भक्तजनहरू चढेको बस दुर्घटना हुँदा 21 मृत्यु भएको छ भने 7 घाइते भएका छन्। भारतको उत्तराखण्डको धराजु शहरमा चालकले बसको नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। ज्यान गुमाउनेमा अधिकांश मध्य प्रदेशका भक्तजन भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्।
भेरी खबरमा अब लागौँ केही खेल खबरतिर। एबिसी क्लब वीरेन्द्रनगरमा जारी जिल्ला स्तरीय एन्फालिक फुटबलको फाइनलमा पुगेको छ। हिजो भएको सेमी फाइनलमा साबिक विजेता स्काईलाई 3-1 गोल अन्तरले पाखा लगाउँदै एबिसी फाइनल नजिक पुगेको हो। खेल सुरु भएको 2 मिनटमा एबिसीका खगेन्द्र खत्रीले गोल गर्दै अग्रता लिनुभयो र फेरि 9 मिनटमै गोल अर्को गोल थप्दै अग्रता दोब्बर पार्नुभयो। खेलको 30 मिनटमा एबिसीकै महेन्द्र साईले 1 गोल गर्दै जित हात पार्नु भएको हो भने स्काईका लागि सुदीप गुरुङले 55 मिनटमा पेनाल्टी मार्फत 1 गोल फर्काउनु भयो। यस्तै आज दोस्रो सेमी फाइनलमा सिद्ध फाइलर र वीरेन्द्रनगर क्लब बीच प्रतिस्पर्धा हुँदैछ। साबिक उपविजेता वीरेन्द्रनगरलाई क्वार्टर फाइनलमा काँक्रीबिहार र सिद्ध फाइलरले सृजनशीललाई सम्मान 1-0 हराउँदै सेमी फाइनलको भिडन्त पक्का गरेका हुन्। सेमी फाइनल चरणका खेलहरूका लागि 20 रुपियाँको टिकट शुल्क तोकिएको आयोजक सुर्खेत जिल्ला फुटबल सङ्घका महासचिव गणेश कुमार कार्कीले जानकारी दिनुभयो।
विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा विजय शुरूआत गरेको छ। किर्तिपुर क्रिकेट मैदानमा खेलमा पुलिसले क्षेत्रीय टोली सुदूरपश्चिमाञ्चललाई 7 हराएको हो। 171 रनको चुनौती पुलिस क्लबले 25 ओभरमा 3 गुमाएर पूरा गर्यो। पुलिसका लागि अमित श्रेष्ठले सर्वाधिक 75 रनको योगदान दिँदा दिलीप नाथले 40 र दिपेन्द्र सिंह एरीले अवजित 27 रन बनाउनुभयो। खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चलले 49 ओभरमा अल आउट हुनुपूर्व 170 रन बनायो। सुदूरपश्चिमाञ्चलका लागि ज्ञानेन्द्र कुँवरले 49 रन तथा भीम सार्कीले 28 रन जोड्दा पुलिस क्लबका सुशील कडेलले 5 लिनुभयो। प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा आज पुलिस क्लबले पूर्वाञ्चलसँग खेल्ने भएको छ।
र मलेसियासँग दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय महिला टोली पराजित भएको छ। सुभान रङ्गशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल महिला फुटबल टोली 4-1 पराजित भएको हो। त्यसो मिनटमै पहिलो गोल खाएका नेपालले 42 मिनटमा अर्को गोल खाएको हो। यस्तै दोस्रो हाफको 50 मिनटमा अर्को 1 गोल खाँदै नेपाल 3-0 पछि परेको थियो। 42 मिनटमा कप्तान सजना राणा मगरले गोल गर्दै खेल 1-3 स्थितिमा पुर्याउनु भयो। खेल सकिन 4 मिनट बाँकी छँदा मलेसियाले अर्को गोल गर्यो र समग्र 4-1 गोलले विजयी भयो। यसअघि गत सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा 1-1 बराबरीमा सकिएको थियो। 2 महिनापछि हुने एसियन कप फुटबलको तयारीमा रहेको मलेसियाको निम्तोमा नेपालले महिला टोली 2 मैत्रीपूर्ण खेल खेल्न मलेसिया पुगेको थियो। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेत आँखा अस्पतालले औपचारिक रूपमा सेवा सुरु गर्यो। आँखा उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हटेको दावी।
प्रधानमन्त्री दाहालद्वारा पदबाट राजीनामा। सफलतापूर्वक चुनाव हुँदा देशले नै जितेको भनाई।
भारतको उत्तराखण्डमा भक्तजन चढेको बस दुर्घटना हुँदा 21 मृत्यु 7 घाइते।
र एबिसी क्लब वीरेन्द्रनगरमा जारी एन्फालिक फुटबलको फाइनलमा पुग्यो। दोस्रो सेमी फाइनलमा आज सिद्ध पाइला र वीरेन्द्रनगर भिड्ने। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यही सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित पार्वती र मधुबन बिदा हुन्छौँ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।